यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचन सुरक्षाका लागि आजदेखि 165 वटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको संयोजनमा 4 वटै सुरक्षा निकाय परिचालित हुँदै फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर जुट्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची बीच छुट्टा छुट्टै भेटवार्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका भारत व्यापार सम्झौताको भारतद्वारा स्वागत।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि नेपाली सेनाको संयोजनमा 4 वटै सुरक्षा निकाय परिचालन हुने भएका छन्। निर्वाचन आउन 1 महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउने योजना अनुरूप आगामी निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुन लागेका हुन्। सरकारले यसअघि नै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना 2082 बमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि निर्वाचन सुरक्षामा खटाइने भएका छन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदान स्थलको भित्री घेराको सुरक्षा गर्नेछन् भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछ। यस्तै नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने गरी 165 वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगिर 11 गते मन्त्री परिषदको निर्णय र प्रधानमन्त्रीको सिफारिश अनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र सेवामा समर्पित अनुशासित र चरित्रवान युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको बताउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका 1 हात्तीखोरमा हिजो आयोजित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवास समारोहमा प्रधानमन्त्री कार्कीले भूकम्प, बाढ़ी पहिरो, आगलागी जस्ता विपदमा उद्धार, राहत र सेवा कार्यमा स्वैच्छिक रूपमा सहभागी भई समाजको भरोसा बन्न तालिमका सहभागीलाई आग्रह गर्नुभयो। यस्तै कार्यक्रमपछि संचारकर्मीहरूको कुराकानीमा प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्ने र हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताउनुभयो। प्रधानमन्त्री कार्कीले अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन 21 गतेको निर्वाचनमा जुट्न आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ़नेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने बताउनुभयो। फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेद्वारको अन्तिम बन्द सूची प्रकाशन भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा 63 राजनैतिक दलबाट 57 निर्वाचन चिन्हमा कायम भएका कुल 3,135 उम्मेद्वारको अन्तिम बन्द सूची प्रकाशन गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 29 उपदफा 6 र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली 2074 नियम 16 उपनियम 2 बमोजिम बन्द सूची प्रकाशन भएको उहाँले बताउनुभयो। निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्द सूचीमा 1772 महिला र 1336 पुरूष उम्मेद्वार रहनु भएको छ। अन्तिम बन्द सूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि खटाएको छ। आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले हिजो सातै प्रदेशमा प्रतिनिधि खटाएको हो। पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न र सहयोग गर्न प्रतिनिधि खटाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उहाँले तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने जानकारी दिनुभयो। गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्न निर्देशन दिएको छ। मन्त्रालयले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग गरेको भर्चुअल बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना 2082 कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ। बैठकमा शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचार संहिताको कार्यान्वयन, मतदान स्थलको अनुगमन, मतदान स्थलमा खटिने निर्वाचन प्रहरी कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी व्यवस्था लगायतका बारेमा छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। यस्तै बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, चाडपर्वको समयमा उच्च सुरक्षा सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो। पाल्पामा प्रतिनिधि सभाको निर्वाचनका लागि दल तथा उम्मेद्वार मतदाता माझ पुग्न थालेका छन्। मतदाताहरू उम्मेद्वारको योजना, विचार, प्रतिबद्धतालाई नजिकबाट नियालिरहेका छन् भने सक्षम, योग्य र जनतासँग घुलमिल भएको उम्मेद्वारको खोजीमा छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको एक रिपोर्ट।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा 29 उम्मेद्वारले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिँदैछन्। पाल्पा क्षेत्र नम्बर 1 13 र क्षेत्र नम्बर 2 16 दल तथा स्वतन्त्र उम्मेद्वारले 2 सीटका लागि प्रतिस्पर्धा गर्दैछन्, जसमा 6 स्वतन्त्र उम्मेद्वार छन् भने अन्य सबै दलीय उम्मेद्वार हुन्। जनताको सुख दुःखमा साथ दिने उम्मेद्वार जनताको रोजाइमा पर्ने रैनादेवी छहराका दीपक पोखरेलको भनाइ छ।
नीति निर्माण गर्न जाँदाखेरि सक्षम खालका नेतृत्वहरू त्यहाँ जानु पर्यो र जनतासँग जनताको सुख दुःखमा सधैँ साथ दिने खालका नेतृत्वहरू चाहिँ जनताले यसपालि निर्वाचित गर्नुपर्छ।
त्यस्तै दल तथा उम्मेद्वारले जनतामाझ आफ्ना योजना तथा भावी कार्यक्रमको बारेमा जसले बुझाएर अगाडि बढ्छ त्यस्ता उम्मेद्वार सफल हुने बताउनुहुन्छ कुसेनीका कमलराज खनाल।
राजनीतिक दलहरूले जनतामाझ आफ्ना भूमिकालाई कसरी प्रस्तुत गर्न सक्छन् त्यही आधारले जनताले बुझेका छन्। आफ्ना चाहिँ योजनाहरू भावी कार्यक्रम बुझाउन सक्छन् त्यस्ता राजनीतिक दलहरूलाई जनताले छनौट गर्ने अवस्था छ।
यति बेला उम्मेद्वारहरू कार्यकर्ता भेटघाट, निर्वाचन परिचालन समिति निर्माण, आर्थिक संकलन जस्ता काममा लागेका छन्। त्यस्तै उम्मेद्वार घर घरमा गएर मतदाताको मनोभाव बुझ्ने र मतदाताको चाहना अनुसार घोषणा पत्र निर्माण गर्ने गरी तयारी गरेका छन्। पालपाले पत्रकारहरूले निष्पक्ष र आचार संहितालाई ध्यान दिँदै रिपोर्टिङ गर्ने बताउनुहुन्छ नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमल सिन्हा।
प्रतिनिधि सभाको निर्वाचनका निम्ति निर्वाचन आयोगले तयार गरेको आचार संहिता पालपाली पत्रकारहरू नेपाल पत्रकार महासंघले पालना गर्दै हामीले गर्ने रिपोर्टिङहरू निर्वाचन सफल बनाउनका लागि हाम्रो भूमिका रहनेछ र आम पालपाली पत्रकारहरू यो निर्वाचनलाई स्वच्छ ढंगले सम्पन्न गर्न र हामी पत्रकारहरूले खेल्ने भूमिका हामी अनुगमन पनि गर्दछौ। कसैको पक्षपात नगरिकन सबैलाई समान व्यवहार गर्दै हामी आम नागरिकहरूका पक्षमा भूमिका खेल्नेछौ।
नयाँ सोच र विवेक सहितको सरकार बन्न जरूरी भएको बताउँदै नयाँ सँगै पुरानाहरूको अनुभवलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताउनुहुन्छ बुद्धिजीवी बुद्धि प्रसाद शर्मा।
24 आन्दोलन पश्चात एउटा नयाँ किसिमको विचारधारा अगाडि आइराखेको पाइन्छ, जसले गर्दाखेरि अबको नेपाल हाँक्नको लागि नयाँ सोच र नयाँ विवेक सहितको प्रतिनिधिहरू भएको एउटा सरकार बन्नु जरूरी छ भन्ने कुरा त्यसले देखाइसकेको छ। अर्कोतर्फ जति पुराना नेताहरू छन् उनीहरूको पनि एउटा अनुभवलाई सँगसँगै लिएर जानु जरूरी छ।
यसपटकको निर्वाचन विगतका निर्वाचन भन्दा फरक परिस्थितिले हुन लागेको कारण जनताको परिवर्तित मनोभाव बुझ्ने र जनताले दिएका म्यान्डेटलाई आत्मसात गर्न सक्ने उम्मेद्वार नै विजय हुने आकलन भने गर्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओम प्रकाश सरियालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले निर्माणाधीन संघीय संसद भवन परिसरमा जेएनजी आन्दोलनका शहीदहरूको शालिग बनाउने निर्णय गरेको छ। गृहमन्त्री अरियालले जेएनजी शहीदका शालिग बनाउने गरी सिंहदरबार परिसरको गुरू योजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो। सरकारले यसअघि भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा मृत्यु भएका 45 जनालाई शहीद घोषणा गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच हिजो टोकियोमा शिष्टाचार भेटवार्ता भएको छ। जापानको 4 दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुहुँदै जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएको बताउनुभयो। दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापना लगायत अझ निकट र गहिरो मित्रताको साथ अघि बढ़ेको राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले सन् 1987 राजकुमारका रूपमा सम्राट नारुहितोले गर्नुभएको नेपालको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणको स्मरण गर्नुभयो। राष्ट्रपति पौडेलले सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो। जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको 70 औं वार्षिक उत्सव हर्षोल्लासका साथ मनाउनु पर्ने बताउनुहुँदै नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउनुभयो। हिजै राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री ताकाइची सनाएले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढ़िरहेको र यसलाई अझै सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको बताउनुभयो। नेपालमा व्यापार, विदेशी लगानी र नव प्रवर्तनलाई प्रवर्धन गर्न कानूनी प्रक्रियागत संस्थागत सुधार गरिसकेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट सदाझै सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो। भेटमा जापानका प्रधानमन्त्री ताकाइची सनाएले जापानले नेपालको सूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने बताउनु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो। नेपालमा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै जापानका प्रधानमन्त्री ताकाइची सनाएले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने बताउनुभयो। राष्ट्रपति पौडेललाई हिजै जापान सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिएको छ। जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किने कार्यक्रम रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा आचार संहिता लगायतका विषय सबै भाषाभाषीले बुझ्ने गरी समाचार सामग्री तयार पारेर प्रचार प्रसारका लागि आग्रह गर्नुभएको छ। आयोगमा हिजो भएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचन आवधिक नभएर आकस्मिक भएकाले समयमै र सफलतापूर्वक सम्पन्न गर्दा विश्वकै लागि उदाहरण बन्ने बताउनुभयो। आयोगका सचिव कृष्ण बहादुर राउतले स्थानीय स्तरमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा दिइने बताउनुभयो। सचिव राउतले आयोगका सामाजिक सञ्जालबाट पनि आधिकारिक सामग्रीको प्रचार प्रसार भइरहेकाले त्यसतर्फ समन्वय गर्न पनि सबैसँग आग्रह गर्नुभयो। नेपाल समुद्र पार निकासी पैठारी संघले केही महिना यता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ। संघको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डाक्टर रामप्रसाद घिमिरेलाई उहाँकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो। अज्ञात व्यक्तिले हिजो महोत्तरी जिल्लाको औरही नगरपालिका एकमा 10 जना किसानको करिब 7 बिघा उखु खेतीमा आगजनी गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार स्थानीय हरिनारायण यादव, रामवृक्ष राय, रास देवी यादव, नागिना देवी यादव लगायत 10 जना किसानहरूले 6 बिघा 7 कट्ठा क्षेत्रफलमा लगाएको उखु बालीमा अज्ञात व्यक्तिले आगजनी गरी नष्ट गरेका हुन्। आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार नेपालमा प्रत्येक दिन 40 जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ। 10% पौष्टिक आहारको कमी, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने क्यान्सर रोग हुने गरेको चिकित्सकहरूको भनाइ छ। कुल क्यान्सरको 5-10% यस्ता पुस्तैनी रूपमा आउने अनुवांशिक क्यान्सर पर्ने गरेको उनीहरूले बताएका छन्। विश्वमा भने प्रत्येक वर्ष 6 जना मध्ये 1 जनाको मृत्यु क्यान्सरकै कारणले हुने गरेको तथ्याङ्कले देखाएको छ। नेपालमा हरेक वर्ष 26,000 भन्दा बढ़ी क्यान्सरका नयाँ बिरामी थपिने गरेको बताइएको छ। बाँकेमा पाठेघरको क्यान्सर विरूद्ध 8,000 भन्दा बढ़ीलाई एचपीभी खोप लगाइने भएको छ। हिजो भएको खोप समन्वय समिति बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले यो जानकारी दिनुभएको हो। उहाँका अनुसार जिल्लामा विद्यालय जाने 6,531 र विद्यालय नजाने 2,053 गरी कुल 8,584 जनालाई एचपीभी खोप लगाइनेछ। जिल्लामा यही माघ 25 फागुन 4 गतेसम्म लगाइने सो खोप राप्ती सुनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा भने 26 गतेदेखि मात्रै लगाउन शुरू गरिनेछ। छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोड़िएका पश्चिमी सीमा नाकामा निगरानी बढ़ाइएको छ। भारतसँग जोड़िएका सुदूरपश्चिमका 5 नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढ़ाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो। आमाको नामबाट नागरिकता पाउनुपर्ने कानूनी मार्ग प्रशस्त भएसँगै बाँकेमा यसको कार्यान्वयन शुरू भएको छ। वर्षौंदेखि नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित रहेकाहरूले आमाको नामबाट नागरिकता पाउन थालेपछि खुशी भएका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको एक रिपोर्ट।
लामो समयदेखि नागरिकता नहुँदा राज्यका सेवा सुविधाबाट वञ्चित रहेका बाँकीका 12 जनाले अहिले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। यसका लागि उनीहरूले 5 वर्षसम्म कानूनी लड़ाई लड़ेका थिए। नेपालगंज 8का मोहन गुडियाले 5 वर्षको निरन्तर संघर्षपछि नागरिकता पाउँदा अब राज्यले दिने हक अधिकार उपभोग गर्न सहज भएको बताउनुभयो।
मेरो समयमा नागरिकता नभएको कारणले म विभिन्न ठाउँबाट वञ्चित हुनु परेको छ। उमेर हुँदा मैले नागरिकता पाएन, अब
बाबुको पहिचान हुन नसक्नु र आमाको नामबाट नागरिकता पाउने स्पष्ट कानून नहुँदा थुप्रै नागरिक शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक हकबाट वञ्चित थिए। तर अहिले आम नेपाली नागरिक भएको प्रमाण पेश गरेपछि नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता नियमावली 2082 पुस 21 गते संशोधन भएसँगै पहिचान नभएका बुबा वा आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था भएको नेपाल कानून व्यवसायी परिषद लुम्बिनी प्रदेशका अधिवक्ता ईश्वर गेवाली बताउनुहुन्छ।
भर्खरै नेपाल सरकारले नागरिकता नियमावलीमा संशोधन गरेर पहिचान नभएको बाबुको र आमाको र आबद्ध भएको बाबु आमाको सम्बन्धमा नागरिकता प्राप्ति गर्ने विषयलाई समेटेर नेपाल नागरिकता 2063 23 दिएको अधिकार प्रयोग गरेर अहिलेसम्म
जिल्ला प्रशासन कार्यालय बाँकेले कानूनी प्रक्रिया र आवश्यक प्रमाण पुगेकाहरूलाई सहज रूपमा नागरिकता वितरण गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार बाबुको पहिचान नभएका वा आमाको नामबाट मात्रै नागरिकता लिनुपर्ने अवस्थाका नागरिकले अहिले सेवा पाउन थालेका छन्।
आमाको नामबाट मात्रै नागरिकता लिँदाखेरि दुरुपयोग हुने हो कि नागरिकता गैर नागरिकले नागरिकता प्राप्त गर्ने को हुन् कि भन्ने संशय पनि होला। त्यसमा चाहिँ तथ्य र प्रमाणको आधारमा कानूनले व्यवस्था गरेको कुराहरू चाहिँ हामीले राम्रोसँग भेरिफाई गर्छौँ। कानूनले जसरी व्यवस्था गरेको छ त्यसको चाहिँ प्रक्रिया पूरा गरेर मात्रै नागरिकता जारी गर्छौँ।
बाँकेमा मात्र नभई देशभर कयौं नागरिक नागरिकताकै अभावमा अनागरिक जस्तै बाँच्न विवश थिए, तर कानूनी व्यवस्थाले उनीहरूको आशा जगाएको छ। अहिले जिल्ला प्रशासन कार्यालय बाँकेमा आमाको नामबाट नागरिकता लिनेहरूको भीड़ बढ़दो छ, जसले राज्यको मूलधारमा जोड़िने अवसर पाएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
लमजुङमा विभिन्न व्यक्तिले इजाजत लिएर राखेका 69 थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हात हतियार बुझाउन निर्देशन दिएको थियो। सो निर्देशनपछि 69 थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका भारत व्यापार सम्झौतालाई भारतले स्वागत गरेको छ। यस सम्झौताले राष्ट्रका निर्यात वस्तुमा कर कटौती गर्ने प्रतिज्ञासँगै महीनौदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ। यद्यपि विश्लेषकले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रूसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताउनु भएको छ। उहाँले गत वर्ष भारतमाथि लागू गरिएको 25% कर घटाएर 18% झार्ने घोषणा गर्नु भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्धन गर्न 9,50,00,000 अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने भएको छ। वाशिङटन डीसी स्थित बैंकको प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार परियोजनाबाट 1,00,000 भन्दा बढ़ी मझौला उद्यमीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा संचालित व्यवसायलाई उत्पादन शुरू गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोषलाई बनाउन पनि सहायता रकम परिचालन गरिनेछ। देउराली जनता फार्मास्युटिकल्स प्रालीले औषधि उद्योगमा थप लगानी विस्तार गर्ने भएको छ। कम्पनीले औषधि उत्पादनको क्षमता विस्तार गरी आन्तरिक खपत बढ़ाउने र निर्यात समेत गर्ने गरी चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त औषधि उद्योग स्थापना गर्न लागेको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आईसीसी टी20 विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि 7 विकेटको जीत निकालेको छ। नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो। दुवै ब्याट्सम्यानले नट आउट अर्धशतक बनाउनु भएको हो। दिपेन्द्रले 31 बलमा 50 रन बनाउनु भयो भने आरिफले 37 बलमा 61 रन बनाउनुभयो। 146 रनको लक्ष्य पक्ष आएको नेपालले 17 ओभर को समाप्तिमा 3 विकेटको क्षतिमा 148 रन बनाएको हो। भारतको चेन्नई स्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 145 रन बनाएको थियो। यूएका लागि सोएब खानले 38 रन बनाउनुभयो। यस्तै हर्षित कौशिकले 35, आर्सन शर्मा 25, मोहम्मद जोएब 19 र अलिसान सरफुले 12 रन बनाउनुभयो। बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले 2-2 तथा दिपेन्द्र सिंह ऐरीले 1 विकेट लिनुभयो। नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल भोलि क्यानाडासँग खेल्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज तराई भूभागका केही स्थानहरूमा हुस्सु कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:50 भयो भने सूर्यास्त भरे साँझ 5:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन सुरक्षाका लागि आजदेखि 165 निर्वाचन क्षेत्रमा नेपाली सेनाको संयोजनमा 4 सुरक्षा निकाय परिचालित हुँदै फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढुक्क भएर जुट्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारोहितो र प्रधानमन्त्री ताकाइची बीच छुट्टा छुट्टै भेटवार्ता। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको अमेरिका भारत व्यापार सम्झौताको भारतद्वारा स्वागत। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।